नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
33.5 किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङमा 63 जना विरूद्ध मुद्दा दायर। अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी पक्राउ। लोहनीद्वारा उज्यालो सहकर्मीलाई मुक्का प्रहार।
पार्टी एकताका लागि सबै कुरा मिलिसकेको माओवादी अध्यक्ष प्रचण्डको दावी। माओवादीले जब जर एमाले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने भनाई।
काभ्रेमा आन्तरिक विमानस्थल बनाउन ठाउँ छनौट गर्न सुझाव समिति गठन। काठमाडौँ तराई द्रुत मार्ग आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार।
लिबियाको निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आत्मघाती बम आक्रमण। 11 जनाको ज्यान गयो, केही घाइते।
र 22 गते हुने एन्फाको चुनाव रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर। च्याम्पियन्स लिग फुटबलमा आज राति लिभरपुल र चेल्सी खेल्दै। आइपीएल क्रिकेटमा राजस्थान विरूद्ध दिल्ली पहिले ब्याटिङ गर्दै।
प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। 33 किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले 63 जनालाई प्रतिवादी बनाउँदै मोरङ जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेको छ। सुन तस्करी प्रकरणमा एसएसपी दिवेश लोहनी सहित 30 जना पक्राउ परेका छन् भने 33 जना फरार छन्। गएको माघ 9 गते दुबईबाट अवैध रूपमा ल्याएको 33 किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कर्मचारी तथा प्रहरीको मिलेमतोमा ओसार पसारको क्रममा हराएपछि खोजबिन शुरू भएको थियो। सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका मोरङ उर्लाबारीका सनम साक्यको सनम साक्यको हत्या भएपछि सुनकाण्ड झनै चर्चित भएको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई मोरङ प्रहरीले आजै पक्राउ गरेको हो। 33.5 किलो सुन तस्करी र सनम साक्यको हत्याका बारेमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका लोहनीलाई प्रहरीले समातेको हो। 33 किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकालाई शंकास्पद ठहर गरेको थियो। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले लोहनीको भूमिका शंकास्पद रहेको बताएपछि उनी अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए। चर्चित सुन तस्करी काण्डका अभियुक्तको मुद्दा दर्ता चलिरहँदा उज्यालो सहकर्मी सुमन तिमिल सिन्हा आज दिउँसो जिल्ला अदालत परिसर मोरङमा हुनुहुन्थ्यो।
आज दिनभरि 33 किलो सुन काण्डको विषय सबैको चर्चाको विषय बन्यो। देशलाई नै कंगाल बनाउने गरी भएको सुन काण्डका नायकी चुडामणि उप्रेती गोरेलाई सघाउने प्रहरीका पूर्व डीआईजी सहित बहालवाला एसपी एसएसपी डीएसपी सहित सहीलाई अदालतमा मुद्दा दर्ता हुँदै थियो। करिब दिउँसो 3:25 जाँदा मात्र अदालतमा ल्याइए 29 जना सुन तस्करी तथा सनम साक्य हत्याका अभियुक्त। उनीहरू मध्ये प्रहरीका 1 जनालाई हत्कडी लगाएर वान्टनमा ल्याइएको थियो भने अन्य भने प्रहरीका अधिकृतहरूलाई सनम साक्यको हत्यामा प्रयोग भएको स्कार्पियोमा ल्याइएको थियो। उनीहरूलाई आजै जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। कसलाई कस्ता मुद्दा दायर भए त? सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठक।
अपराधी समूह स्थापना सञ्चालन गरी सुन चोरी पैठारी चोरी निकासी अवैध कारोबार अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्ञानको मुद्दा दर्ता गर्यौं। त्यो अभियोग मध्ये चाहिँ 29 जना मध्ये प्रहरी कर्मचारी बाहेकका अन्य सबैलाई चाहिँ चारै किसिमका अभियोगहरू लगाएका छन्। त्यसमध्ये एकजना प्रहरी कर्मचारी बालकृष्ण सञ्जेललाई चाहिँ यो चारै किसिमको अभियोग लगाइएको छ। प्रहरी कर्मचारी दिवेश लोहनी र प्रजित केसीलाई लगाएको अभियोग चाहिँ यी संगठित अपराध समूहका सदस्यहरूलाई भाग्नलाई मद्दत पुरै सहयोग पुर्याएको भन्ने हो। र त्योदेखि बाहेकका अरू प्रहरी कर्मचारीहरूलाई लगाएको अभियोग चाहिँ यो सुन तस्करी र संगठित अपराधमा सहयोग पुर्याएको भन्ने हो।
जिल्ला सरकारी वकिलको कार्यालयले रातारात लगाएर तयार पारेको अभियोगमा 63 जनालाई मुद्दा चलाइएको छ। त्यो मध्ये प्रहरी तर्फका 7 जना मध्ये एकजना सही बालकृष्ण सञ्जेललाई 4 कर्तव्य ज्यान सुन तस्करी संगठित अपराध र अपराध तथा शरीर बन्दक मुद्दा लगाइएको छ। अन्य 2 एसएसपी दिवेश लोहनी र प्रजित केसीलाई संगठित अपराधमा संलग्न गरी भगाएको अभियोग लगाइएको छ भने अन्य पूर्व डीआईजी बहालवाला एसपी तथा 2 डीएसपीलाई सुन तस्करी र संगठित अपराधको मुद्दा लगाइएको छ। अन्य संलग्नहरूलाई भने 4 मुद्दा लगाइएको छ। उनीहरूलाई पनि कर्तव्य ज्यान सुन तस्करी संगठित अपराध र अपहरण तथा शरीर बन्धक मुद्दा लगाइएको छ। मोरङ जिल्ला अदालतका श्रेष्ठदार नवराज दुलाल।
समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार अपहरण तथा शरीर बन्धक र कर्तव्यज्ञान मुद्दा हो। यसमा जम्मा 63 प्रतिवादीहरू बनाइएको छ र त्यसमध्ये 29 पक्राउ गरी आज अदालतमा हाजिर गराइयो। त्यसमा चाहिँ हामीले अब मिसिल रुजु गर्ने, प्रतिवादीहरू रुजु गर्ने, जिन्सी सामानहरू, प्रमाणका सामानहरू बुझ्ने लगायतका कामहरू गर्यौं र त्यो काम गर्दा गर्दै 5 हुनाले पूर्व थुनामा राखी भोलि फेरि 10 प्रतिवादीलाई उपस्थित गराई बयान लगायतका कार्यहरू गर्नको निम्ति आज प्रतिवादीलाई फिर्ता पठाइएको छ।
33 सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी आज निकै तनावमा देखिन्थे। निकै आक्रामक शैलीमा अदालत पुगेका लोहनीले समाचार संकलनमा खटिएका पत्रकारलाई पनि छाडेनन्। उनले पत्रकारमाथि लात्ती हानेका छन्। जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरूले आफ्नो फोटो खिचेको भन्दै एसएसबी लोहनीले उज्यालोका मोरङ सहकर्मी सुमन तिमिल सिन्हा र पत्रकार ध्रुव भट्टराईलाई लात्ती हानेका हुन्। लोहनीको निशानामा परेका उज्यालो सहकर्मी सुमन तिमिल सिन्हालाई मैले केही बेर अघि तपाईँमाथि किन आक्रमण भएको हो भनेर सोधेको छु।
33 सुन काण्डको विषय सबैको चर्चाको विषय बन्यो आज दिनभरि नै। त्यसैको रिपोर्टिङको क्रममा म पनि त्यहाँ पुगेको थिएँ। हामीसँगै 20 जति पत्रकार साथीहरू बिहान 10 नै क्यामेरा रेकर्डर लिएर बसेका थियौँ र कतिखेर अदालतमा उपस्थित गराइन्छ, 29 मुद्दा कसरी अगाडि बढ्ला भन्ने सबैको चासो थियो। त्यो सँगसँगै हामी पनि रिपोर्टिङको क्रममा थियौँ। दिउँसो 3:25 जाँदाखेरि उनीहरूलाई अदालतमा ल्याइएको थियो 29 र पूर्वपट्टि अदालतको पूर्वपट्टि रहेको सरकारी वकिल उच्च सरकारी वकिलको कार्यालयपट्टिबाट अन्य अभियोग लागेका अभियुक्तहरूलाई ल्याइएको थियो भने अन्य जुन अभियुक्त मध्येका पनि अलिकति प्रहरी अधिकारीहरू जो पूर्व डीआईजी बहालवाला एसएसपी एसपी डीएसपीहरूलाई भने जुन सनम साक्यको हत्या भएको गाडीमा ल्याइएको थियो र हामी त्यतिखेरदेखि नै उनीहरूलाई पिसा गर्दै उनीहरूको फोटो खिच्ने क्रममा थियौँ। तर त्यो ल्याइएको गाडीमा एसएसपी दिवेश लोहनी त्यसमा हुनुहुन्न थियो, उहाँको फोटो हामीलाई चाहिरहेको अवस्था थियो र धेरै बेर प्रतीक्षा गर्दाखेरि अदालतमा मुद्दा सरकारी वकिल कार्यालयले मुद्दा चलायो, त्यसपछि उनीहरूको त्यहाँ सही छाप भयो, त्यहाँ धेरै कुराहरू भए अदालतका प्रोसेसका कुराहरू र हामी बाहिर त्यही पर्खेर बसेका थियौँ। हाम्रो एउटै मात्र टार्गेट थियो दिवेश लोहनीको फोटो खिच्ने। त्यही पर्खेर बस्ने क्रममा दिवेश लोहनी निस्किँदै हुनुहुन्थ्यो, हामी क्यामेरा लिएर म त्यहाँ स्वयं अगाडिपट्टि भित्रबाट अदालतबाट बाहिर निस्किने क्रममा थियौँ र निस्किँदै गर्दाखेरि उनीहरूलाई सरकारी वकिल जिल्ला सरकारी वकिलको कार्यालयपट्टिबाट भित्री बाटोबाट लगिने कुरा भएपछि हामी पछ्याउँदै उहाँहरूको अगाडि गयौँ र मैले फोटो खिच्दै थिएँ। मेरो हातमा एउटा मोबाइलले एउटा एकातिर खिच्दै थिएँ, अर्कोतिर क्यामेराले डिएसएलआर क्यामेराले खिच्दै थिएँ र त्यही क्रममा पहिले हातले झम्टिएर मेरो मोबाइल खोज्ने प्रयास भयो, मेरो क्यामेरा खोज्ने प्रयास भयो। त्यसपछि म अलिकति पछाडि सरिसकेपछि फेरि झम्टिएर मुक्का प्रहार भयो, मेरो मुक्का हातमा लाग्यो। त्यहाँ धेरै साथीहरूको पत्रकार साथीहरूको प्रतिवाद भयो। अगाडि बढ्दै जाँदाखेरि फेरि अर्का पत्रकार जो सरकारी वकिल कार्यालयको गेटबाट अगाडि जाँदै गर्दाखेरि अर्का पत्रकार ध्रुव भट्टराई हुनुहुन्थ्यो, उहाँमाथि फेरि लात्ती प्रहार भयो। यसले गर्दाखेरि आक्रामक शैलीमा दिवेश लोहनी देखिन्थे। यसले अलिकति के देखियो भन्दा फोटो आफ्नो क्यामेरामा ल्याउन नचाहने त्यस्तो खालको अवस्था देखियो। यो अवस्था हो आज दिउँसोको जुन ममाथि आक्रमण भएको छ, अर्का पत्रकार ध्रुवजीमाथि आक्रमण भएको छ र अन्य पत्रकारहरू जस्तो अनिल श्रेष्ठलाई चाहिँ तथानाम गाली गरिएको छ। मलाई पनि त्यो क्यामेरा खोज्ने क्रममा अथवा आक्रमण गर्ने क्रममा चाहिँ त्यो हामीले भन्नै नसक्ने खालको गाली गरिएको छ, अपशब्द प्रयोग गरेर चाहिँ आक्रमणको प्रयास भएको थियो।
उहाँ हुनुहुन्थ्यो उज्यालो सहकर्मी सुमन तिमिल सिन्हा। समाचार संकलनका क्रममा आज दिउँसो मोरङमा आफूमाथि भएको आक्रमणबारे बताउँदै अब फेरि खबरकै सिलसिला। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले एमाले र माओवादी पार्टी एकताका लागि लगभग सबै कुरामा सहमति भइसकेको दावी गर्नुभएको छ। आज बिहान पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा बसेको पार्टी हेडक्वार्टरको बैठकमा प्रचण्डले माओवादी केन्द्रले जबज र एमाले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको जानकारी दिनुभयो। अध्यक्ष दाहालले जनयुद्ध र जबजमा कुरा मिलेको र सहमति हुन बाँकी विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसित छलफल गरेर एक दुई दिनमै टुङ्ग्याउने जानकारी पनि दिनुभयो। बैठकले पार्टी एकतामा कुन पार्टीले कति भाग पाउँछ भन्ने विषयमा मात्र नभई एक अर्काले गरेका आन्दोलन स्वीकार गर्ने नगर्ने भन्ने विषय महत्वपूर्ण रहेको पनि निष्कर्ष निकालेको छ। तर पार्टी एकताको विषयमा छलफल गर्न आज बस्ने भनिएको एमाले स्थायी कमिटिको बैठक भने अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित भएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा पानी परेर समस्यामा परेका किसानका गुनासो र विज्ञको सुझाव सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा।
5 देखि 12 वर्षका 3,13,000 बालबालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बालबालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं।
अपाङ्गता भएका बालबालिकालाई आजै विद्यालय भर्ना गराउँ।
जनचेतनाका लागि सीबीएम नेपाल।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तो पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन नम्बर 0574125595।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 33.5 किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङमा 63 जना विरूद्ध मुद्दा दायर, अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी पक्राउ, लोहनीद्वारा उज्यालो सहकर्मीलाई मुक्का प्रहार, पार्टी एकताका लागि सबै कुरा मिलिसकेको माओवादी अध्यक्ष प्रचण्डको दावी लगायतका खबर प्रस्तुत
गर्यौं। अहिले बिहान बेलुका लगातार जसो पानी पर्दा केही किसानलाई राहत भए पनि धेरै किसानको बाली नालीमा क्षति पुगेको छ। पाकेर भित्र्याउन ठिक्क परेको गहुँ बालीमा असिना पानीले क्षति पुर्याएपछि अब बर्खायाममा के खाने भनेर किसान चिन्तित पनि भएका छन्। हिउँदे बालीमा पाकेको गहुँ भित्र्याउनै लागेको बेला असिना पानीले नोक्सान गरेपछि असमका किसानलाई भने अब के खाने भन्ने चिन्ता परेको छ।
म मंगलसिंह नगरपालिका वडा नम्बर 6 मा बस्ने टंको प्रसाद भण्डारी यहाँ स्थानीय बासिन्दा। यसपालिको असिना पानीले यहाँ बाली नाली सबै सखा पर्यो, लगाएको आलु प्याज साथै अन्य खाद्यान्न बाली सबै नष्ट गर्यो। अहिले नयाँ लगाएका मकैका बोटा प्याजका बोटा अनि आलु तरकारी जति सबै सखा पर्यो। यो मानिसलाई अलिकता खानको लागि एकदम अभाव पर्ने भयो। मानिसहरूले यो कसरी खाने, कसरी अलिकता यो आफ्नो खानालाई कसरी व्यवस्थित गर्ने, हामीले लगाएको खेती 3 महिना 4 महिना 5 महिना पुग्थ्यो त्यही पनि अहिले 3-4 दिन पनि नपुग्ने भयो।
मेरो नाम इन्द्रदेवी परिवार, वडा नम्बर 8 मुगलसिंह। असिनाले झारझुट पारेको छ, असिनाले झारझुट पारेको पुनसनेलो पाएको छैन, पानी परेको परेछ अनि केरेकेटी मेरेकेटी अब सबैतिर अब त्यो असिनाले मेघले सत्याएको छ हामीलाई। अरू अब के स्याउ देऊ केटाकेटीलाई गाई गोरु बाछालाई बासा बिहान त्यसै छ मान्छेलाई खान त खान्छ गाई गोरुलाई नर्खाउ भने पनि त राखेन सबै त्यो झडाइदियो अरे मुठी मार्नु पाउँदा थियो त्यही पुरो लैगयो.
मेरो नाम निरपबहादुर साउन हो चडबाटी गाउँपालिका हो. गाउँ सौ सब नाली बाली सब बगायो असिना पानी त्यो खोला सोला सब आयो वारि पारिगाड सब खोला आयो ठुला ठुला मेर ढुङ्गा पल्टी भयो गोरु बाख्रा त्यस्ता त्यस्ता सब बगायो.
तुलरम साउन चडबाडी गाउँपालिका वडा नम्बर एक. त्यही त खोला रोला सब लिएर खेतेका कुला सुला योजना सब गइसक्यो त्यहाँ बालेरमा केही सिमेन्ट त्यो सबतिर गइसक्यो खेतीपाती सब गइसकेको छ त्यहाँ थोडा थोडा त सन्जनलाई पाएको छ अनि पुरा सकेन त्यहाँ बच्चाहरूलाई कसरी पाल्ने ढाक्ने के गर्ने अब बरु समस्या परेको छ. आया गोरु बाख्रा पनि बाढी पिँढो लागेर त्यो सब बगाएर लिइसकेको छ रोजगारी रोटी पानी केही चलेको छैन.
पानी र असिनाले अछामका किसानलाई क्षति पुर्याए पनि सुर्खेतका किसानलाई भने फाइदा पुगेको छ. खडेरीले खेतबारीमा केही लगाउन नसकिरहेको बेला पानी परेपछि जोत्न र तरकारी तथा मकै लगाउन सजिलो भएको छ. सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 10 नयाँ गाउँका किसान पविसरा थापा र भूमिसरा पौडेल.
पानी परिसकेपछि अलि गोड्न पनि सजिलो भयो कौलो भयो अब हिजो पनि पानी आयो अलिअलि अस्ति असिना पनि आयो केही असर गरेन बरु कोलपुरतिर चाहिँ असर गरे अरे यहाँ चाहिँ असर भएन त्यति असिनाले तर पानी आयो कामको चराहरू भएछ अब राम्रो भएछ गोड्नलाई अनि ठिकै भएछ मकै लगाएको छ भेन्टी पनि छ
राम्रो भयो देखिएछ क्या धेरै छ अस्ति पहिला पहिला त सुकिसकेको थियो पानी नपाएर पानी परेपछि फर्कियो अरू केही छैन सिमी र मकै मात्रै छैन भने अस्ति सुकिसकेको थियो अब फर्किएछ पहिलाचोटि बेसरी पऱ्यो अस्ति अलिक कमै खत्तम थियो अस्तिको पानी त राम्रो भयो पहिलाको पानी त बेसरी भयो नानी एक बाली भने अलिक कमै आयो.
अछाम र सुर्खेतका किसानका यी कुरा सुनेपछि साथी विष्णु विश्वकर्माले नेपाल कृषि अनुसन्धान परिषद नार्कका वैज्ञानिक हरि बाँस्तोलालाई भेटेर बेमौसमी पानीले समस्यामा परेका किसानलाई के सुझाव दिनुहुन्छ भनेर सोध्नु भएको छ.
यो बेमौसमी पानी हो यतिखेर चाहिँ दिनदिनै पानी पर्ने असिना पर्ने यो टाइम होइन पर्न हुँदैन. अब कति कुरो चाहिँ पानी चाहिन्छ वातावरण सफा राख्नको लागि पानी चाहिन्छ तर धेरै पर्यो दिनदिनै जस्तो परेको छ.
अब यो पानी परिहाल्यो नोक्सान पनि भयो केहीलाई फाइदा पुगायो यो पानी परेपछि के लाउन सकिएला.
अब अहिले चाहिँ जहाँ मकै लगाइसकिएको छ त्यसलाई चाहिँ अलिक नोक्सान भयो. अब चाहिँ मकै लगाउने बेला कुनै ठाउँमा छ भने यो पानीले चाहिँ चिस्यान चाहिँ बढाएको छ अनि मकै चाहिँ राम्रोसँग उम्रिन्छ. यो पछि चाहिँ पानी परेन भने मकै एकदम राम्रो हुन्छ फेरि अनि तरकारी पनि कुनै कुनै अब लगाउने तरकारी पनि हुनसक्छ तिनीहरूलाई पनि तरकारी लगाउनलाई चाहिँ माटोमा चाहिँ जुन चिस्यान हुन्छ नि तरकारीको लागि मकैको लागि त्यो चाहिँ पुगेको छ अब लगाउँदाखेरि चाहिँ एकदम राम्रो हुन्छ.
त्यसैले पानीले धेरै घाटा पुर्यायो भनेर रोही बस्नु पनि भएन
धेरै नोक्सान भयो भन्ने कुरो. अब के हुन्छ भने पानी अब अहिले चाहिँ कस्तो छ भने काहीँ चाहिँ अलिअलि पानी परेको हुन्छ काहीँ अलिक बढी देखिन्छ अब असिना पनि त्यति हुन्छ काहीँ चाहिँ परेकै हुँदैन काहीँ चाहिँ अलिअलि बढी पर्यो होला. अब जुन जहाँ बढी परेको छ पानी असिना त्यहाँ चाहिँ अलिकति नोक्सान भयो जहाँ चाहिँ हल्का परेको छ खेतीपातीको लागि फेरि एकदम राम्रो छ त्यसले चाहिँ उम्रने शक्ति एकदम बढाउँछ उम्रिएकोलाई पनि अब जलको हिसाबले चाहिँ त्यो बढ्ने चाहिँ एकदम राम्रो हुन्छ त्यसले चाहिँ फाइदै गर्छ.
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँको नजिकै आन्तरिक विमानस्थल बनाउनका लागि अध्ययन गर्न प्राविधिक अध्ययन सुझाव समूह गठन गरेको छ. पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितको टोलीले आन्तरिक विमानस्थल बनाउनका लागि भनेर हिजो काभ्रेका तीनवटा ठाउँको स्थलगत अवलोकन गरेको थियो. अवलोकन गरिएका मध्ये धुलीखेलको ठुली चौर र चिसापानी तथा बनेपाको नागी डाँडामध्ये कहाँ विमानस्थल बनाउन उपयुक्त हुन्छ भन्ने निष्कर्ष सहितको प्रतिवेदन 15 दिनभित्र बुझाउने गरी 6 सदस्यीय प्राविधिक अध्ययन सुझाव समूह गठन गरिएको हो.
यस्तै काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ. रक्षा मन्त्रालयमा आज सरकारवाला मन्त्रालयका सचिवहरू सहितका प्रतिनिधिको छलफलमा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको महत्वपूर्ण कामलाई असर पार्ने स्थिति अन्त्य गर्न छुट्टै ऐन ल्याउन लागि जानकारी दिनुभयो. उहाँले आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि मन्त्री परिषद वा अन्य सम्बन्धित मन्त्रालयबाट गरिनुपर्ने निर्णयका विषयमा सिफारिश गरिने पनि जानकारी दिनुभयो. रक्षा सचिव विष्णु प्रसाद लम्सालले ऐनको मस्यौदाबारे सम्बन्धित मन्त्रालयसँग परामर्श भइरहेको जानकारी दिँदै सड़क निर्माणको जिम्मेवारी लिएको नेपाली सेनालाई निर्बाध रूपमा काम गर्ने वातावरण मिलाउन ऐन आवश्यक रहेको बताउनुभयो.
वैशाख 28 गते हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीका लागि भारतीय सुरक्षा निकायले आज जनकपुरको निरीक्षण गरेको छ। जनकपुरको ऐतिहासिक रंगभूमि मैदान 12 बिगामा हेलिकप्टर अवतरणका लागि हेलिप्याड निर्माण, अभिनन्दन एवं सम्बोधनका लागि मञ्च, जानकी मन्दिरको दर्शनका लागि व्यवस्थापन लगायतका विषयमा भारतीय उच्च सुरक्षा अधिकारी, भारतीय परराष्ट्र मन्त्रालयका अधिकारी र नेपाल स्थित भारतीय दूतावासका अधिकारीहरूले स्थलगत निरीक्षण गरेका हुन्। उनीहरूले प्रदेश नम्बर 2 सरकार र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन्। उनीहरूले भारतको पटनाबाट भारतीय सेनाका हेलिकप्टरमा मोदी जनकपुर आउने हुँदा तीनवटा हेलिकप्टर अवतरणका लागि 12 बिगामा तीनवटा हेलिप्याड बनाउन, प्रधानमन्त्री मोदी प्रवेश गर्ने द्वारको ठिक विपरीत सर्वसाधारण प्रवेश गर्ने गेट बनाउन र 8 फिट उचाइको मञ्च बनाउन सुझाव दिएका छन्। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who knows you're one of a kind?
We do.
Unique, special, a standout. That's what you are. We get it. And that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd floor,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। श्रीमानको कुटाईबाट घाइते भएकी ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले श्रीमानसँग मिलापत्र गर्नुभएको छ। अधिकारीले उजुरी गरेपछि महानगरीय प्रहरीवृत सादो बाटोबाट खटिएको प्रहरी टोलीले गैराती उहाँका श्रीमान ध्रुव कुँवरलाई पक्राउ गरेको थियो। कुटपिटबाट उपमेयर अधिकारीको आँखाका साथै शरीरका विभिन्न भागमा निलडाम बनेका छन्। आज दिउँसो महानगरीय प्रहरी परिसर ललितपुरको महिला तथा बालबालिका सेलमा दुवै पक्षबीच भएको छलफलमा कुँवरले माफी मागेपछि मिलापत्र गर्दै अधिकारीले श्रीमानलाई छुटाएर लगेको प्रहरीले जनाएको छ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठन हुले 5 वर्षको राष्ट्रिय सहयोग रणनीति सार्वजनिक गरेका छन्। संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सन् 2018-22 पाँच वर्षे रणनीति आज सार्वजनिक गरिएको हो। रणनीति सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालको मातृ शिशु मृत्युदर घटाउन, प्रतिजैविक औषधिको प्रयोग नियन्त्रण, विपदका बेला स्वास्थ्य व्यवस्थापन, सर्ने तथा नसर्ने रोगको नियन्त्रणका लागि हुसित मिलेर बनाइएको रणनीति फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ।
1,35,000 रुपियाँ घुससहित जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेन्द्र प्रसाद यादव पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई घुस रकमसहित पक्राउ गरेको हो। नायब सुब्बा यादवले महुली खोलाको पुल निर्माणको काममा कम्पनीसँग कमिसन बापतको रकम लिएको आयोगका प्रहरी निरीक्षक ओम प्रसाद खनालले जानकारी दिनुभयो।
मकवानपुरका विभिन्न खोलामा अवैधानिक तरिकाले एक्सावेटरको प्रयोग गरेर गिट्टी बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले आवश्यक कार्यवाही शुरू गरेको छ। विकास आयोजना निर्माणको नाममा जिल्ला समन्वय समिति मकवानपुरका कर्मचारीको मिलेमतोमा नवीकरण नै नभएका क्रसर उद्योगलाई ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्न दिएको उजुरी परेपछि अख्तियारले त्यसलाई नियन्त्रण गर्न आवश्यक कार्यवाही शुरू गरेको हो।
बाँकेको नरेनापुर गाउँ गाउँपालिका छ जमुनीमा आगलागी हुँदा 13 घर जलेर नष्ट भएका छन्। केटाकेटीहरूले आगो खेलाउने क्रममा भूसमा सल्किएको आगोबाट आगलागी भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले जानकारी दिनुभयो।
हुम्लामा जग्गा किनबेच हुन छाडेको छ। जग्गा किनबेच हुन छाडेपछि जिल्ला मालपोत कार्यालय हुम्लाको राजस्व संकलन पनि 70% घटेको छ। मालपोत कार्यालय हुम्लाका कार्यालय प्रमुख लालप्रसाद ढकालले स्थानीय तहको चुनावपछि सदरमुकाम सिमीकोट सहित सम्पूर्ण हुम्लामा जग्गाको किनबेच घटेको जानकारी दिनुभयो।
सरकारले बेलैमा समयमै निर्णय नगर्दा गोर्खामा जनता आवास कार्यक्रम अलपत्र परेको छ। कार्यक्रम केन्द्र वा प्रदेश सरकार कसले अघि बढाउने भन्ने बारेमा बेलैमा निर्णय नहुँदा गोर्खाका अल्पसंख्यक तथा सीमान्तकृत समुदायको घर निर्माण अलपत्र परेको हो। कार्यक्रम अलपत्र पर्दा अनुदानको आशामा घर बनाइरहेका चेपाङ बराम लगायतका विपन्न समुदायका नागरिक ऋणमा डुबेका छन्।
लमजुङमा व्यावसायिक अलैँची उत्पादक किसानलाई विद्युतीय अलैँची भट्टी वितरण गरिएको छ। नेपाल हब्स तथा हर्बल उत्पादक संघ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाको सहकार्यमा 2,70,000 रुपियाँ पर्ने भट्टी किसानले अनुदानमा 42,000 रुपियाँमै पाएका हुन्। विद्युतीय भट्टीले 6 देखि 8 घण्टाभित्र अलैँची सुकाउने गर्छ।
लगातार एक हप्तासम्म घटेको शेयर बजार परिसूचक नेप्से आज भने 11 अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 11 अङ्कले बढेर 1,360.38 बिन्दुमा पुगेको छ। शेयर बजारमा आज 158 कम्पनीका 7,05,000 कित्ता शेयर किनबेच भएका छन्। यसबाट 38 करोड रुपियाँ बराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै स्वदेशी लघुवित्त वित्तीय संस्थाको शेयर 10% बढेर सबैभन्दा धेरै 2,75,00,000 बराबरको किनबेच भएको छ।
अब एउटा विदेशको खबर। लिबियाको राजधानी त्रिपोलीमा भएको बम आक्रमणमा परेर कम्तीमा पनि 11 जना मारिएका छन्। निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा बम आक्रमण हुँदा अरू धेरै घाइते भएका बीबीसीले जनाएको छ। लिबियाको निर्वाचन आयोगका प्रवक्ता खालेद उमारले मारिने मध्ये 3 जना निर्वाचन अधिकारी र 4 जना सुरक्षाकर्मी रहेको बताउनुभयो। 2 जना आत्मघाती आक्रमणकारीले आयोग परिसरमा पुगेर विस्फोट गराए लगत्तै बन्दुकधारीको समूहले गोली पनि चलाएको थियो। यसै वर्षको अन्त्यमा हुने अपेक्षा गरिएको चुनावका लागि मतदाता नाम दर्ता गराउन कार्यालयमा स्थानीय बासिन्दाहरू पुगेका बेला बम आक्रमण भएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। दमक गोल्ड कप फुटबलको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्ट्स एकाडेमी काठमाडौँले घरेलु टोली झापा 11 4-0 हराएको छ। झापाको दमकमा आजदेखि शुरू भएको प्रतियोगितामा विजेता टोली मदन भण्डारीका लागि ब्रासले 2 तथा प्रकाश बुढाथोकी र सेड्रिक अवाले 1-1 गोल गरे। 3 विभागीय टोलीसहित 10 प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको उपाधि विजेताले 13,11,000 र उपविजेताले 6,11,000 रुपियाँ पुरस्कार पाउनेछन्।
अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन रोक्न माग गर्दै फेरि मुद्दा दर्ता भएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, बारा र कञ्चनपुर जिल्लाका अध्यक्षहरूले चुनाव रोक्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेका हुन्। उच्च अदालत पाटनमा दर्ता भएको निषेधाज्ञा मुद्दाको अन्तरिम आदेश खारेज भई निर्वाचनको वातावरण बनेको अवस्थामा फेरि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि 22 गते हुने भनेको चुनाव अनिश्चित बनेको छ। मुद्दाको पेशी भोलिलाई तोकिएको छ।
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स र दिल्ली डेयर डेभिल्स बीचको खेल पानी परेका कारण ढिलाइ भएको छ। टस जितेर राजस्थानले फिल्डिङ रोजेको अवस्थामा ब्याटिङ शुरू नै नभइकन पानी परेपछि खेल रोकिएको छ।
प्रदेश नम्बर 7 काठमाडौँमा भएको 16 वर्ष मुनिको मनमोहन अन्तर प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। किर्तिपुरमा आज भएको खेलमा प्रदेश नम्बर 2 24 रनले हराउँदै 7 प्रदेशले उपाधि जितेको हो। जितका लागि 209 रनको लक्ष्य पछ्याएको 2 प्रदेशले निर्धारित 30 ओभरमा 9 विकेट गुमाएर 184 रन मात्र बनाउन सक्यो। विजेता 7 प्रदेशले 2.5 लाख तथा उपविजेता 2 प्रदेशले 1.5 लाख रुपियाँ नगद पुरस्कार पाएका छन्।
र च्याम्पियन्स लिग फुटबलमा आज राति इङ्ग्लिस क्लब लिभरपुल र इटालियन क्लब रोमाले खेल्दैछन्। यी दुईबीचको खेल राति 1 बजेपछि हुनेछ। पहिलो लेगमा लिभरपुल 5-2 विजयी भएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
33 किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङमा 63 जना विरूद्ध मुद्दा दायर। अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी पक्राउ। लोहनीद्वारा उज्यालो सहकर्मीलाई मुक्का प्रहार।
पार्टी एकताका लागि सबै कुरा मिलिसकेको प्रचण्डको दावी। माओवादीले जब जर, एमाले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने भनाई।
काभ्रेमा आन्तरिक विमानस्थल बनाउन ठाउँ छनौट गर्न सुझाव समिति गठन। काठमाडौँ तराई द्रुत मार्ग आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार।
लिबियाको निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आत्मघाती बम आक्रमण, 11 जनाको ज्यान गयो, केही घाइते।
र 22 गते हुने एन्फाको चुनाव रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर। च्याम्पियन्स लिग फुटबलमा आज राति लिभरपुल र रोमा खेल्दै आइपीएलमा राजस्थान र दिल्लीको खेल पानी परेका कारण ढिलाइ।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।